यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न रूपन्देहीका उद्योगी व्यवसायीहरूको माग। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले नेपालको पेट्रोलियम पदार्थको मूल्यमा पनि भारी वृद्धि। पेट्रोलको लिटरमै 15 रूपियाँ थप। र विश्वभरि तेल ढुवानी गर्ने होर्मुज मार्ग सहज बनाउन नेटो राष्ट्रहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको हो। निगमका अनुसार नयाँ मूल्य गैरातीदेखि लागू हुने गरी समायोजन गरिएको छ। अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलमा प्रति लिटर 31 रूपियाँ, डिजलमा प्रति लिटर 54 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासमा 216 रूपियाँ वृद्धि भएको छ। तर नेपालमा स्थितिकरण कोषबाट बेहोरिने गरी पेट्रोलमा प्रति लिटर 15 रूपियाँ र डिजल मट्टीतेलमा प्रति लिटर 10 रूपियाँ वृद्धि गरिएको निगमले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी व्यवसायीहरूले माग गरेका छन्। रूपन्देहीको भैरवास्थित सो विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। पर्यटन क्षेत्रमा झण्डै 1 खर्ब रूपियाँ भन्दा बढ़ी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सृजना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताउनुभयो। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोड़िएका महत्वपूर्ण गन्तव्य हुन्। ती क्षेत्रको प्रवर्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवर्धनका लागि प्रभावकारी पहल हुन नसक्दा सो क्षेत्रको पर्यटन प्रवर्धन हुन सकेको छैन। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवर्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका 5 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बरहाताल गाउँपालिका 1 ज्यामिरेका 25 वर्षीय रेशम शमशेली, 41 वर्षीय रविलाल दमाई, 34 वर्षीय रामबहादुर घरती, 30 वर्षीय सुनिल शमशेली र लेकबेसी नगरपालिका 8 गंगटे घर भई हाल बर्दिया बस्ने 45 वर्षीय दुर्गा बहादुर सिजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ बुड थापाले जानकारी दिनुभयो। शिकार खेल्न गएकाहरू बेपत्ता भएको खबर प्रहरीले हिजो बेलुका मात्र पाएको थियो। अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा 4 जनाको टोली खोजी कार्यमा खटिएको छ र खोजी कार्यलाई शुरू गरिसकेको प्रहरीले जनाएको छ। सुर्खेतकी इनिसा बिकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कड़ा कानूनी कार्यवाहीको माग गर्दै आज झापाको काँकडभिट्टामा विरोध प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब धोलाबारीको अगुवाईमा काँकडभिट्टा स्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवाधिकार कर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दोषीलाई कड़ा भन्दा कड़ा कार्यवाही गर, हत्या हिंसा बन्द गर र जहाँ छोरी डराउँछ त्यहाँ समाज असफल हुन्छ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै 2/3 मतसहित सबभन्दा ठूलो दल बनेको छ। सो दलसँग पालपाली जनताले राखेका अपेक्षा सहितको एक रिपोर्ट पाल्पा संवाददाता विष्णु खनालबाट।
भदौ 23 र 24 गतेको युवा पुस्ताको आन्दोलन र त्यसपछि बनेको सरकारको मुख्य दायित्वमा रहेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकलौटी सरकार बनाउने म्यान्डेट दिएको छ। पालपाली जनताले अब बने सरकारबाट सुशासनसँगै किसानका समस्या समाधान हुने अपेक्षा राखेका छन्। अगुवा किसान गमला खत्री:
सुशासन कायम गर्नु पर्यो, किसानहरूका खेतीपाती बाँदेलहरू, बाँदरहरू नियन्त्रण गरिदिनु पर्यो, तरकारीहरू, फलफूलहरू सरकार सरकारले बजारसम्म पुर्याउन सहयोग गरोस्।
निर्वाचनमा पाल्पाका दुई क्षेत्र मध्ये पाल्पा एकमा नेपाली काँग्रेसका सन्दीप राणा 18,336 मत ल्याई विजयी हुँदा क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार माधव बहादुर थापा 26,736 मत ल्याई विजयी हुनुभयो। अब बन्ने सरकार प्रति नागरिकले मुख्य रूपमा सुशासन, पारदर्शिता र जवाबदेहिता चाहेको बताउनुहुन्छ पत्रकार प्रकाश नेपाल।
नयाँ सरकार प्रति जनताले सुशासन, पारदर्शिता र जवाबदेहिता तीनटा कुरालाई ध्यान दिनुपर्छ भन्ने अपेक्षा गरेका छन्।
यो जनादेशबाट निर्माण हुने सरकार एकलौटी रूपमा चलाउन सक्ने र संसदको संख्या झण्डै दुई तिहाई मत भएकाले संविधान संशोधन समेत गर्न सक्ने अवस्था भएकाले सुशासन, विकास र समृद्धिको सवालमा काम गर्न कसैले रोक्न नसक्ने बताउनुहुन्छ अधिवक्ता शिव प्रसाद देवकोटा।
यसले संविधानका धेरै भागहरूलाई पनि संशोधन गर्न सक्ने र देशमा एक्लै रूपमा शासन सञ्चालन गर्ने जसको उद्देश्य देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र नयाँ तरिकाबाट विकास निर्माणलाई पूर्णता दिने भन्ने अभिलाषा लिएको छ।
जनता माझ प्रस्तुत गरेका दल र उम्मेद्वारका घोषणा पत्र कानूनी मात्रै भए पनि जनताले दल र संसद प्रति विश्वास गर्ने वातावरण बन्छ। जनताको सेवकको रूपमा काम गर्ने बताउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा दुईबाट निर्वाचित माधव बहादुर थापा।
एउटा सांसदको काम कर्तव्य र अधिकारलाई कहिल्यै नभुल्ने, यहाँहरूप्रति सधैँ समर्पित हुने र यो विधेयकलाई सेवाको रूपमा पश्चिम पाल्पाली जनताको सुख दुःखसँग सँगै बस्ने, विकाससँग जोडिने र यो परिवर्तनको राष्ट्रिय एजेन्डा छ त्यसलाई स्थापित गर्नमा कर्तव्यनिष्ठ भएर अगाडि बढ्ने।
प्रतिनिधि सभाले सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनवाई गर्ने लगायतका काम गर्ने भएकाले जनताले दिएको जिम्मेवारी पूरा गर्नु नै प्रतिनिधि सभा सदस्यको मुख्य जिम्मेवारी रहन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्षमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारहरूले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अतिरिक्त रोबिन शेरचन र रविन बज्राचार्यले उम्मेद्वारी दिनुभएको थियो। निर्वाचन समितिले सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाले बञ्चरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहोर व्यवस्थापन कार्य शुरू गरेको छ। त्यसका लागि महानगरपालिकाले 10 वडाबाट छुट्टै सुक्खा फोहोर व्यवस्थापनको कार्य शुरू गरेको हो। यसरी सुक्खा फोहोर व्यवस्थापनको कार्य शुरू भएसँगै काठमाडौँ उपत्यकाबाट ल्याण्डफिल साइटमा दैनिक करिब 3.19 मेट्रिक टन कम फोहोर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। महानगरपालिकाले 32 वडाबाट घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई 7 क्षेत्रमा वर्गीकरण गरेर छुट्टा छुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक 6,08,00,000 रूपियाँमा ठेक्का लगाएको उहाँले बताउनुभयो। बाजुराको उच्च लेकाली भेगमा गएरातीदेखि वर्षासँगै हिउँ पर्न थालेको छ। वर्षसँगै हिउँ भएपछि किसानहरू खुशी भएका छन्। बढी मालिका, बुढी गंगा, त्रिवेणी, बुढी नन्दा नगरपालिका, हिमाली, खप्तड, छेडेदह, गौमूल, स्वामी कार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिउँ परेको हो। हिउँ परेपछि हिमालीको बिछ्या, रुगिन, बाँधु, गौमूलको अम्लिस, दहकोट, बुढी नन्दाको कुरु, पाण्डुचैन, खप्तड, छेडेदह लगायतका स्थानीय बढी प्रभावित भएका छन्। कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख जासीराम सहानीले वर्षासँगै हिउँ परेकोले हिउँदे बालीलाई राम्रो हुने बताउनुभयो। बाजुराको हिमाली गाउँपालिकामा पर्ने रानीसैन क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ। ऐतिहासिक महत्व बोकेको सो क्षेत्र उचित संरक्षण, व्यवस्थित प्रचार प्रसार, आधारभूत पूर्वाधार तथा पर्यटन मैत्री व्यवस्थापनको अभावका कारण त्यसको सम्भावना भने पूर्ण रूपमा उजागर हुन सकिरहेको छैन। बाजुराबाट संवाददाता राजेन्द्र बिग।
बाजुराको हिमाली गाउँपालिकामा पर्ने ऐतिहासिक रानीसैन क्षेत्र पछिल्लो समय पर्यटकहरूको रोजाईको गन्तव्य बन्न थालेको छ। धार्मिक, जैविक तथा प्राकृतिक विविधताले भरिपूर्ण यो क्षेत्र वर्षौंदेखि पूर्वाधारको अभाव र पर्याप्त प्रचार प्रसार नहुँदा ओझेलमा परेको भए पनि केही समयदेखि चर्चामा आउन थालेसँगै पर्यटकको चहल पहल समेत बढेको स्थानीयको भनाइ छ। हिमाली गाउँपालिका वडा नम्बर 3 हिउना गाउँकी स्थानीय सुषमा सुनार
पोखरी छ, हिमालको हृदयमा भएको एउटा सुन्दर दृश्य छ, त्यहाँ घुम्नको लागि एकदम राम्रो छ, त्यो ठाउँमा मान्छेको बसोबास छ भन्ने कसैलाई पनि थाहा थिएन, अहिले चाहिँ एकदमै धेरै प्रख्यात भएको जस्तो लाग्छ।
हिउँले ढाकिएको हिमालको मनोरम दृश्य, स्वच्छ ताल, दुर्लभ औषधीय जडीबुटी, फराकिलो चरण क्षेत्र तथा विभिन्न प्रजातिका रंगी चंगी फूलहरूले सुसज्जित रानीसैन क्षेत्र प्राकृतिक सौन्दर्यले परिपूर्ण मानिन्छ। सरकारले दीर्घकालीन गुरु योजना निर्माण, पर्यटकीय पूर्वाधार विकास, संरक्षण क्षेत्र घोषणा तथा प्रभावकारी प्रचार प्रसार गर्न सके रानीसैन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताउनुहुन्छ। लामो समयदेखि पर्यटक प्रवर्धकको कार्यमा सक्रिय मनोज रेग्मी,
रानी हिमाल र सोइन एउटै ठाउँमा मर्ज भा भएर त्यो चाहिँ रानी छ, पर्यटकीय स्थल मध्येको नम्बर वानमा नै पर्न जान सक्छ रानीसैको एल्टिच्युडमा नै, त्यहाँदेखि त्यस्तो अप्ठ्यारो पनि छैन नि, वान अफ द ब्युटी नेपालमा त्यसरी त्यति 8 किलोमिटर तल बसेर ग्रासल्यान्ड सँगै हिमाल हेर्ने चाहिँ एउटा त्यो मात्रै हो।
धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको रानीसैन क्षेत्रको पर्यटन विकासका लागि के पहल भइरहेको छ त हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल?
रानीसैन जाने पदमार्ग अनि बाटोमा पर्ने विभिन्न खोला नालाहरूमा काटे पुल, झोलङ्गे पुल लगायत अहिले रानीसैनमा जानका लागि बाटो चाहिँ सहज बनाएर आवत जावत गर्ने वातावरण बनेको, गुम्बामा होमस्टे सञ्चालन गर्नका लागि प्रयास गरिराखेका छौँ, सुरक्षाको लागि अस्थायी प्रहरी चौकी राख्ने कुरा चाहिँ भइराखेको अवस्था छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सबैभन्दा होचो उचाइमा रहेको रानीसैन अफिस साइपाल हिमालको बेस क्याम्पका रूपमा समेत परिचित छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। देशकै मुख्य भन्सार नाकाको रूपमा रहेको वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2082-83 को 8 महिनाको अवधि अर्थात फागुन मसान्तसम्ममा 1,54,84 करोड रूपियाँ राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई फागुन मसान्तसम्म 8 महिनाका लागि 1,75,31 करोड रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको भए पनि सो समयमा भएका विभिन्न आन्दोलन, निर्वाचन, वर्षायामका कारण भन्सार प्रभावित हुनुका साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। 8 महिनाको अवधिमा तोकिएको लक्ष्यभन्दा 11.68% कम राजस्व असुली भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तेल ढुवानीको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई सहज सञ्चालन गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटो आबद्ध राष्ट्रले सहयोग नगरे नेटोको भविष्य खतरामा पर्ने चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले फाइनेन्सियल टाइम्सलाई दिनुभएको अन्तर्वार्तामा सो मार्ग खेलाउन चीनले सहयोग नगरेमा चिनिया राष्ट्रपति शी जिनपिङसँग हुने भनिएको सम्मेलनमा ढिलाइ हुने पनि बताउनुभयो। यसैबीच इरानका विदेश मन्त्री अब्बास अर्घाचीले अमेरिकासँग वार्ता र युद्ध विरामको कुनै प्रस्ताव नराखेको प्रष्ट पार्नुभयो। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले युद्ध विराम चाहेको दावी गर्नुभएको थियो। र चलचित्र क्षेत्रको विश्व प्रसिद्ध ओस्कार पुरस्कार यसपटक वान आफ्टर अनदर ब्याटल नामक चलचित्रले जितेको छ। अमेरिकाको लस एन्जलस स्थित डोबी थिएटरमा गएराती भएको 98 ओस्कार समारोहमा सो चलचित्रले 6 विधामा ओस्कार जितेको हो। ह्यामनेट चलचित्रबाट आइरिस अभिनेत्री जेसी ब्लेकले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्नु भएको छ। अब मौसम। हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा भने आंशिक बादल लाग्नेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न रूपन्देहीका उद्योगी व्यवसायीहरूको माग, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले नेपालको पेट्रोलियम पदार्थको मूल्यमा पनि भारी वृद्धि, पेट्रोलको लिटरमै 15 रूपियाँ थप, विश्वभरि तेल ढुवानी गर्ने होर्मुज मार्ग सहज बनाउन नेटो राष्ट्रहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड़। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।